الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأوفوا بالعهد إن العهد كان مسؤولا صدق الله العظيم. بزرگان محترم, برادران گرامی, شرعی احکام میں ایک جملہ ہم بہت سنتے ہیں, وہ ہے حقوق اور فرائض. حقوق اور فرائض کیا ہیں, اس کو سمجھنا ضروری ہے, اور بہت ہی اہم بات ہے, اس لیے کہ ساری شریعت اور سارا دین حقوق اور فرائض کی ادائیگی میں ہے. فرائض اور ہے, حقوق اور ہے, لیکن ایک فرائض ادا کرے گا, دوسرے کے حقوق ادا ہوں گے. جہاں حقوق ادا ہوں گے وہاں فرائض پورے ہوں گے. اس کو یوں سمجھیے, فرائض کہتے ہیں ذمہ داریوں کو. ہر شخص اپنی ذمہ داریوں کو ادا کرے تو دوسروں کے حقوق ادا ہوتے رہیں گے. مثلا والدین کے حقوق ہیں, اولاد کے حقوق ہیں. والدین کے حقوق اولاد کے ذمے فرائض ہیں, اور اولاد کے حقوق والدین کے ذمے فرائض ہیں. والدین اپنی ذمہ داریاں ادا کریں گے تو اولاد کے حقوق ادا ہوں گے, اولاد اپنے فرائض ادا کرے گی تو والدین کے حقوق پورے ہوں گے. ایسے ہی شوہر کے, بیوی کے, پڑوسیوں کے, تاجروں کے, جتنی بھی قسمیں ہیں, تقریباً ہر ایک کے ذمے حق ہے اور ہر ایک کے ذمے فریضہ ہے. آج اللہ ہمیں معاف کرے کہ ہم حقوق لینے کی فکر میں رہتے ہیں, ہمیں حق کیا ملنا چاہیے, کیسے ملنا چاہیے, لیکن فرائض کی ادائیگی سے ہم کوتاہی کرتے ہیں. اپنے ذمے کیا فرائض ہیں ان کو ہم جانتے نہیں. علماء لکھتے ہیں, اگر ہم اپنے ذمے جو فرائض ہیں ان کو ادا کریں گے, خود بخود دوسروں کے حقوق ادا ہوتے رہیں گے. اس لیے اس کو جاننا ضروری ہے. قرآن پاک میں اللہ نے کئی جگہوں میں یہ بات بتائی ہے. سورہ مائدہ کے شروع میں فرماتے ہیں, یا ایھا الذین آمنوا اوفوا بالعقود, اے ایمان والو, عقدوں کو, وعدوں کو پورا کیا کرو. عقد بھی فریضہ ہے اور حق ہے. سورہ بنی اسرائیل میں فرماتے ہیں, وہ اوفوا بالعہد, ان العہد کان مسئولا، وعدوں کو پورا کیا کرو، وعدہ کے تعلق سے پوچھا جائے گا، سوال ہوگا. وعدہ کا ایک خاص مفہوم وہ ہے جو ہم جانتے ہیں، لیکن یہاں عام مفہوم مراد ہے. اب آئیے کہ اللہ تعالیٰ کے حقوق بھی ہیں جو ہمارے فرائض ہیں، اور خود اللہ نے بھی اپنے ذمے بہت سی چیزیں فرض کر رکھی ہیں. حالانکہ علماء کہتے ہیں، اہل سنت و جماعت کا یہ متفقہ عقیدہ ہے، اللہ کے ذمے کوئی چیز واجب نہیں، اللہ کے ذمے کوئی چیز فرض نہیں ہے، لیکن اللہ نے خود اپنے اختیار سے بہت سی چیزیں فرض اور واجب کر رکھی ہیں. مثلا رزق دینا، بارش دینا، دنیاوی نعمتوں سے مالا مال کرنا، اللہ خود دیتے ہیں. اگر اللہ نہ دیں تو اس سے سوال نہیں ہو سکتا. ایسے ہی فرما برداروں کو جنت دینا، نافرمانوں کو جہنم میں بھیجنا، یہ اللہ کے ذمے واجب نہیں ہے، مگر اللہ اپنے ذمے واجب کر رکھے ہیں. یہ اللہ کب دیں گے؟ جب ہم اللہ کے فرائض ادا کریں گے جو اللہ کے حقوق ہیں. ہمارے ذمے جو فرائض ہیں جو اللہ کے حقوق ہیں، ان فرائض کو ادا کریں گے اور اللہ کے حقوق ادا کریں گے، تو اللہ اپنے فرائض ادا کریں گے جو ہمارے حقوق ہیں، اگرچہ اللہ کے ذمے فرائض نہیں ہیں. تو جب اللہ تبارک و تعالی یہ معاملہ کرتے ہیں، تو ہما شما کو ہم لوگوں کو کتنے اہتمام کے ساتھ اس کو ادا کرنا ہے، اور کتنی اہمیت اس کی ہونی ہے. اس سلسلے میں ہم کو بہت ہی بیدار مغز رہنے کی ضرورت ہے، شریعت مطہرہ کو جاننا چاہیے. حدیث پاک ہے، ابو ثعلبہ خشنی رضی اللہ عنہ راوی ہیں، دارقطنی کی حدیث ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم نے چار باتیں بیان کی، بہت اہم باتیں ہیں. فرمایا، ان اللہ فرض فرائض فلا تزیعوها وحرم حرمات فلا تنتهكوها وحد حدودا فلا تعتدوها وسكت عن اشياء من غير نسيان فلا تبحثوا عنها. یہ چار باتیں اللہ کے نبی ارشاد فرماتے ہیں. سب سے پہلی بات ہے، اللہ نے بہت سی چیزیں فرض کی ہیں، تم ان کو ضائع مت کرو. فرض فرائض فلا تزیعوها، کیا فرض کی ہے؟ نماز فرض کی ہے، روزہ فرض کیا ہے، اگر مالدار ہے حج فرض کیا ہے، صاحب نصاب مالدار ہے زکوٰۃ فرض کی ہے، قربانی فرض کی ہے، صدقہ فطر کو واجب قرار دیا ہے، اور ان کے علاوہ بھی بہت سی چیزیں اللہ نے اور اللہ کے نبی نے فرض کی ہیں. اب اللہ کے نبی علیہ السلام فرما رہے ہیں، اللہ نے بہت سی چیزیں فرض کی ہیں، تم ان کو ضائع نہ کرو. نماز فرض کی ہے، نماز کو ضائع کرنا یہ ہے کہ نماز نہ پڑھنا ہے، یا نماز جیسے پڑھنی چاہیے ویسے نہ پڑھنا ہے، نماز کے آداب اور شرائط کو بجا نہ لانا ہے. تو جس طریقے سے بھی نماز کی ادائیگی میں کوتاہی ہوگی، وہ فرض کو ضائع کرنا ہے. روزہ رکھنا فرض ہے، روزہ نہ رکھا جائے، روزہ رکھے لیکن شرائط کے ساتھ نہ رکھے، آداب کے ساتھ نہ رکھے. ایسے ہی زکوٰۃ ہی نہ دے، زکوٰۃ دے رہا ہے لیکن کما حقہ نہیں دے رہا ہے، یا زکوٰۃ کے اندر اور کمی بیشی کر رہا ہے. तो जितने फराइज हैं, फर्ज इबादतें हैं, अल्लाह के नबी फरमा रहे हैं उनको जाय मत करो। अल्लाह ने फर्ज किए हो, अल्लाह के नबी ने फर्ज किए हो, किसी को जाय ना करो। फर्ज जाय होगा, अल्लाह का हक जाय होगा, जिसकी अदायगी हमारे जिम्मे है। लिहाजा कोई फर्ज जाय ना होने पाए। अल्लाह ने खुद रियायत रखी है कि अगर बीमार है तो उसमें तख़फीफ है, उसमें आसानी पैदा की गई है। अगर मुसाफिर है तो उसका क्या हुक्म है, फुला है तो उसका क्या हुक्म है। अल्लाह ने और अल्लाह के नबी ने खुद आसानी पैदा की है, लिहाजा रियायतों से फायदा तो उठा सकते हैं, लेकिन जाय अगर करेंगे तो अल्लाह ना करे अल्लाह हमको जाय करेंगे। इन अल्लाह फ़राज़ा फ़राइज़ा फला तुज़िउहा, अल्लाह ने बहुत से उमूर फर्ज किए हैं, तुम उनको जाय ना करो, उनको कमा हक़ू अदा करो। आगे फरमाया वह हर्रम हुरुमातिन फला तंतहिकुहा, और अल्लाह ने बहुत सी चीजें हराम की हैं, बस तुम उनकी हुर्मत को पामाल ना करो, खराब ना करो। और ये भी याद रखिए, अल्लाह के पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने जो चीजें खुद हराम की हैं वो भी वैसे ही हराम है जैसे अल्लाह ने हराम की है। जैसे अल्लाह ने हराम की है वही हुक्म अल्लाह के नबी के हराम की हुई चीजों का है। लिहाजा अल्लाह हराम करे या अल्लाह के नबी हराम करे, अब वो चीज हराम हो गई, अब उसकी हुर्मत को पामाल ना करो, खराब ना करो। वो हर्रम हुरुमातिन, जैसे सूद को हराम करार दे दिया, अब सूद किसी भी तरीके से ना लिया जाए। हां अगर सख्त मजबूरी है तो उलमा से मसला पूछा जाए, फतवा लिया जाए। बगैर उसके अगर कोई सूद जो हराम है उसमें जा गिरता है तो हुर्मत को पामाल कर रहा है, हुर्मत को खराब कर रहा है। ऐसे ही रिश्वत हराम है, अल्लाह ने अल्लाह के नबी ने हराम की है, अब रिश्वत के करीब भी ना जाएं। रिश्वत लेंगे तो हुर्मत को पामाल करना और खराब करना होगा। गीबत को हराम किया गया है और जिना को हराम करार दिया गया है, चोरी को हराम करार दिया गया है, डकैती को हराम करार दिया गया है। अब कितनी चीजें हैं जो हम जानते हैं, वो तमाम चीजें हमारी नजरों के सामने हो और हम उनको मुअतबर किताबों से, कुरान और सुन्नत से मालूम करें, और मालूम करके किसी भी हुर्मत को पामाल ना करें। कोई भी हुर्मत पामाल हो रही है यानी हम हराम चीज का इर्तिकाब कर लेते हैं, उस हराम को हम कर लेते हैं तो वो हुर्मत पामाल हो गई। अब अल्लाह तबारक व ताला की खुली खिलाफ अर्जी हुई, इसलिए अल्लाह के नबी फरमाते हैं अल्लाह ने बहुत सी चीजें हराम की हैं, लिहाजा तुम उनकी हुर्मत को पामाल ना करो। आगे तीसरी बात बताई, हद्द हुदूदन फला तातदुहा, बहुत से हुदूद कायम किए। हद्दें अल्लाह ने कायम की, अल्लाह के नबी ने कायम की, तुम उनसे आगे ना बढ़ो। जैसे जिना हराम है, अल्लाह ने कुरान में ये नहीं कहा कि जिना ना करो, ये भी कहा है, लेकिन अल्लाह कह रहे हैं ला तकरबुज़्ज़िना, जिना के करीब भी ना जाओ। तो ये हद है, अब करीब भी जाएगा हो सकता है उसमें जा गिरेगा, वो गुनाह हो जाएगा। जो हद अल्लाह ने अल्लाह के नबी ने लगा दी है उस हद से आगे ना जाओ। ऐसे ही शराब के ताल्लुक से बता दिया गया, तो जितनी चीजें हराम हैं अल्लाह ने या अल्लाह के नबी ने उनसे पहले हद कायम कर दी। मिसाल के तौर पर शिर्क हराम है, शिर्क करने से मुसलमान मुशरिक होता है, लेकिन बास चीजें सराहतन शिर्क नहीं है लेकिन शिर्क का जरिया है। मसलन एक है सजदा इबादत के लिए करना, ये तो किसी भी शरीयत में जायज ही नहीं रहा, लेकिन एक सजदा है अजमत के लिए करना जिसको सजदाए ताजीमी कहते हैं। सजदाए ताजीमी पिछली उम्मतों में हलाल रहा है। फरिश्ते आदम अलैहिस्सलाम के आगे सजदा किए, यूसुफ अलैहिस्सलाम के लिए उनके भाई वगैरह सजदा किए हैं। पिछली शरीयतों में सजदाए ताजीमी जायज रहा है, लेकिन इस उम्मत में सजदाए ताजीमी हराम हो गया है। इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर मेरी उस उम्मत के लिए सजदाए ताजीमी हलाल होता, मैं औरतों से कहता कि शौहरों के लिए सजदा करें। अगर हलाल होता तो मैं औरतों को हुक्म देता। मालूम हुआ इस शरीयत में सजदाए ताजीमी हराम हो चुका है। अब कोई सजदाए ताजीमी कर रहा है, अगरचे खुला हुआ शिर्क नहीं है, लेकिन कोई करेगा तो शिर्क में जा पड़ेगा। लिहाजा अल्लाह ने, अल्लाह के नबी ने हद कायम कर दी, जो हद कायम कर दी कि सजदा ताजीमी हो तो ना करो, सजदा इबादत का हो तो ना करो। अब सजदाए ताजीमी भी हराम है, अगर कोई करेगा तो हुरमत को भी पामाल करना होगा। अल्लाह ने जो हद कायम की है वो हद भी खराब हो जाएगी। इसलिए फरमाया वह हद हुदूदन फला तातदूहा। अल्लाह ने हद कायम की है, हद से आगे ना बढ़ो। तस्वीर पिछली उम्मतों में जायज थी, इस उम्मत में हराम है। पिछली उम्मतों में जायज रही है, इस उम्मत में हराम है। क्यों हराम है? उलमा लिखते हैं इसीलिए हराम है कि यह भी शिर्क का जरिया है। अब तस्वीर हराम भी है और एक हद भी है, लिहाजा अगर कोई तस्वीर के करीब जाएगा वो हद को खराब करने वाला और पामाल करने वाला होगा और हद से आगे बढ़ने वाला हो जाएगा। लिहाजा हद से आगे बढ़ना जायज नहीं है। तो बात वाजे हो गई, वह हद हुदूदन, बहुत सी हदें कायम की हैं, तुम उनसे आगे ना बढ़ो। एक हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बहुत प्यारी मिसाल बयान की। अल्लाह के नबी अलैहिस्सलाम फरमाते हैं, देखो पिछले जमानों में चरागाहें होती थी, बादशाह होते थे तो बादशाहों के जानवर चरने के लिए उनकी चरागाहें होती थी और वो मखसूस चरागाहें थी। उन चरागाहों में आम लोगों के जानवरों को चराने की इजाजत नहीं थी, आम लोग अपने जानवरों को चरा नहीं सकते थे। अब अल्लाह के नबी अलैहिस्सलाम फरमा रहे हैं, बादशाहों की चरागाहों से अगर बचना है तो उससे बहुत दूर रहना है, बहुत दूर रहना है। अगर कोई शख्स ये कहे कि हम बादशाह की चरागाह के करीब चराएंगे लेकिन बादशाह की चरागाहों में नहीं चराएंगे, तो जरूर उसके जानवर वहां जा घुसेंगे और वो मुजरिम हो जाएगा, उसके जानवर जब्त कर लिए जाएंगे और उसको सजा दी जाएगी। इसलिए अल्लाह के नबी ने फरमाया, जो बादशाहों की चरागाह हैं उनके करीब भी ना जाओ। ये हद लगा दी, लिहाजा जो हद है उससे आगे बढ़ते हैं तो हदों को पामाल करना है और हदों से आगे गुजरना है, अल्लाह ताला इजाजत नहीं दे रहे हैं। चौथी बात बयान की, वसकत अन अशिया मिन गैर निस्यानिन, बहुत सी चीजें अल्लाह ताला भूले बगैर, बहुत सी चीजें ऐसी हैं अल्लाह ताला खामोश रहे हैं बगैर भूले हुए। अल्लाह को भूल नहीं है और अल्लाह खामोश है। अब उनके बारे में खोट कुरेद मत करो, इसका क्या हुक्म है, इसका क्या हुक्म है, अल्लाह के नबी अलैहिस्सलाम नहीं बताए, अल्लाह ने उसका हुक्म नहीं बताया। ऐसी बहुत सी चीजें हैं, अब उनकी तहकीक में, जुस्तजू में, उनकी खोद कुरेद में मत लगो। अगर उनके पीछे जाओगे तो हो सकता है गुमराही में जा पड़ोगे। इसलिए फरमाया, जैसे मिसाल से समझिए, अलिफ लाम मीम हरूफ मुकत्तात है। अब الف لام میم کا معنی کیا ہے؟ اللہ تعالیٰ بھولے بغیر معنی نہیں بتائے، اللہ کے نبی نے معنی نہیں بتایا. اب اگر کوئی از خود اس کا معنی بتائے گا اور اس کی تحقیق کرے گا تو گمراہی میں جا گرے گا. تو بہت سی چیزیں وہ ہیں جو اللہ نے اللہ کے نبی نے نہیں بتائے اور خاموش رہے اور بھول بھی نہیں ہوئی. اب حکم یہ ہے کہ ان کے بارے میں کھود کرید مت کرو. تو یہ چار باتیں ہوئی، تو ان میں سے جو باتیں اہم ہیں ان کو سنیے. بہت سے فرائض اللہ نے فرض کیے، ان کو ضائع نہ کرو. بہت سی چیزیں حرام کی ہیں، ان کو پامال نہ کرو. بہت سی حدیں قائم کی ہیں، ان سے آگے نہ بڑھو. اس لیے ہمارے ذمے جو فرائض ہیں ہم ان کو ادا کریں. فرائض ادا ہوں گے تو دوسروں کے حقوق ادا ہوتے رہیں گے. اس لیے آج المیہ ہے، افسوس کا مقام ہے، ہم میں سے ہر ایک کو اپنا حق تو یاد رہتا ہے کہ مجھے کیا حق ملنا ہے، فلاں سے مجھے کیا کیا حقوق ملنے ہیں، لیکن اپنے ذمے کیا فرائض ہیں ہم ان فرائض کو بھول جاتے ہیں. اس لیے اپنے فرائض کو معلوم کریں، ہماری ذمہ داریوں کو معلوم کریں. تاجر ہیں تو کیا فرائض ہیں، ملازم ہیں تو کیا فرائض ہیں، مزدور کے کیا فرائض ہیں، مالک کے کیا فرائض ہیں، ایسے ہی استاذ کے کیا ہیں، شاگرد کے کیا ہیں، والدین کے کیا ہیں، اولاد کے کیا ہیں. ایک ایک فرائض کو ہم جاننے والے ہوں گے تو خود بخود دوسروں کے حقوق ادا ہوتے رہیں گے. اور یہاں رک کر یہ بتانا میں ضروری سمجھتا ہوں کہ بہت سے لوگ آتے ہیں اور پوچھتے ہیں کہ فلاں کا انتقال ہو گیا ہے، حق ہم کو کیا ملتا ہے، ہم کو کیا حق ملتا ہے، میراث کیا ملتی ہے. پوچھنا غلط نہیں ہے، لیکن اللہ معاف کرے، شاید آج تک کوئی ایسا آیا ہوا ہوگا جو یہ کہے کہ میری ذمے فلاں کا مال ہے، مجھے شریعت بتائیے میں کسی کسی حق پہنچاؤں، کسی کسی میں میراث لے جا کر پہنچاؤں. شاید ہی کوئی آیا ہوا ہوگا. اگر ہم فرائض ادا کرنے والے ہو جائیں گے تو حقوق خود بخود ادا ہوتے رہیں گے. اسی لیے واقعہ لکھا ہے، حضرت سیدنا عمر فاروق رضی اللہ عنہ کی خدمت میں ایک شخص پہنچا. پہنچ کر اپنے باپ کی شکایت کی، نہیں اپنے لڑکے کی شکایت کی، اور کہا کہ میرا لڑکا میرا حق ادا نہیں کرتا ہے. حضرت عمر رضی اللہ عنہ نے اسی مجلس میں باپ کو بلایا اور لڑکے کو بلایا اور بلا کر تنبیہ کی کہ تم کیوں حق نہیں ادا کرتے ہو اپنے والد کا. لڑکے نے پوچھا، امیر المومنین یہ بتائیے، کیا سارے حقوق والد ہی کے ہیں، اولاد کے کوئی حقوق نہیں ہے جو والد کے ذمے فرض ہو؟ فرمایا، ہاں بہت سے حقوق ہیں اولاد کے جو والدین کے ذمے فرض ہیں. پوچھا کیا ہے؟ کہا کہ تین حق ہیں. ایک تو یہ ہے کہ نیک عورت سے شادی کرے، اور دوسرا یہ ہے کہ اچھا نام رکھے، اور تیسرا حق یہ ہے کہ اچھی تربیت کرے. اب جب لڑکے نے یہ باتیں سن لی تو کہا، امیر المومنین آپ گواہ رہے، میرے والد نے جو شادی کی ہے ایک بازاری عورت سے، نیکی سے اس کا کوئی تعلق نہیں، اور میرا نام جعل رکھا ہے. جعل کہتے ہیں غلاظت کے کیڑے کو، جعل رکھا ہے، کوئی اچھا نام میرا نہیں رکھا. اور جہاں تک تربیت کا تعلق ہے، انہوں نے میری کوئی تربیت نہیں کی ہے. آپ بتائیں کہ میرے والد میرے حقوق ادا کیے ہیں؟ حضرت عمر فاروق رضی اللہ عنہ ناراض ہوئے، بھری مجلس میں ڈانٹنے لگے، میاں پہلے اپنے ذمے جو فرائض ہیں ان کو ادا کرو، بعد میں حقوق مانگنے کے لیے آؤ، بعد میں حق مانگنے کے لیے آؤ. لہذا شریعت ہمارے سامنے آ گئی کہ حقوق بھی دونوں کے ذمے آتے ہیں، فرائض بھی دونوں کے ذمے آتے ہیں. इसलिए हर मुसलमान को बहुत चौकन्ना रहना है और शौहर बीवी का हक अदा करे यानी अपना फरीजा अदा करे तो शौहर का हक अदा होगा। ऐसे जितने फराइज अदा होंगे तो हुकूक अदा होते रहेंगे। यहां हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब रहमतुल्लाह अलैह का एक वाकया है, मुख्तसर सा उसको मैं जिक्र करके बात खत्म करता हूं कि हजरत शेखुल हदीस रहमतुल्लाह अलैह के शेख हैं हजरत मौलाना खलील अहमद सहारनपुरी रहमतुल्लाह अलैह। वो रंगून गए हुए थे, रंगून से सफर से वापस आ रहे थे, ट्रेन से वापस आ रहे थे। शेखुल हदीस रहमतुल्लाह अलैह किसी काम से स्टेशन के करीब गए हुए थे। वहां जाकर मालूम हुआ कि यहां स्टेशन करीब है, कुछ देर में हजरत तशरीफ ला रहे हैं, क्या ही अच्छा होता कि मैं इस्तकबाल के लिए चला जाऊं। अब स्टेशन करीब था, स्टेशन पहुंच गए और जब वहां पहुंचे तो मालूम हुआ कि ट्रेन बहुत जल्द आने वाली है, अभी करीब में पहुंचने वाली है। जितने हजरत इस्तकबाल के लिए आए हुए थे सब प्लेटफॉर्म टिकट लेकर अंदर जा चुके हैं। हजरत शेखुल हदीस रहमतुल्लाह अलैह परेशान हुए, जेब में एक पैसा नहीं था, कोई पैसा नहीं था, परेशान हुए, दाएं बाएं देखने लगे, कोई जानने वाला मिल जाता तो अच्छा होता, कोई नहीं मिला तो सीधे टिकट काउंटर पर गए और जो टिकट देता है उससे कहने लगे कि तुम मुझे टिकट प्लेटफॉर्म का कर्ज दे दो, मैं कुछ देर में अदा कर दूंगा, इसलिए कि ट्रेन अभी आने वाली है, मेरे साथी सब अंदर हैं। उसने उसी वक्त फौरन टिकट निकाल के दे दिया। अभी अंदर गए, सबसे पहले सहारनपुर मदरसे मज़ाहिर उलूम के मुदर्रिस मौलाना मंजूर अहमद खान साहब वहां मौजूद थे। हज़रत शेखुल हदीस ने फरमाया, मियां मंजूर तुम्हारे पास चार पैसे हैं? कहां बिल्कुल हैं, फौरी जाओ वहां टिकट के पैसे अदा करके आओ, मैंने प्लेटफॉर्म टिकट उधार और कर्ज लेकर यहां मैं पहुंचा हूं। उन्होंने कहा, हजरत आप मेरे साथ मजाक कर रहे हैं, कहीं प्लेटफॉर्म टिकट भी कर्ज मिलता है? तो हजरत शेखुल हदीस ने फरमाया कि कर्ज तो मिलता नहीं लेकिन मुझ जैसे के लिए मिल जाता है, मुझ जैसे के लिए मिल जाता है, इसलिए तुम देकर आओ। अब वो गए, जाकर कहा, कुछ देर पहले कोई यहां आपसे टिकट कर्ज लेकर गए थे? कहा हां। अब उनका यह कर्जा है, आप ले लो। जब वो पैसे लेने लगा तो मंजूर साहब ने उससे कहा कि मुझे ये बताओ कहीं प्लेटफॉर्म टिकट भी कर्ज में दिया जाता है? तो उन्होंने कहा, दिया तो नहीं जाता लेकिन जो शख्सियत मेरे सामने आए थे उनकी सूरत फरिश्तों जैसी थी, उनका चेहरा फरिश्तों जैसा था, मेरे दिल ने गवाही दी कि ये खियानत नहीं करेंगे, इसलिए मैंने दे दिया, इसलिए कर्जा दिया, वरना कर्जे में नहीं दिया जाता है। तो वाकया छोटा सा लेकिन गौर करें कि हम हक अदा करने वाले, अपना फरीजा अदा करने वाले हो जाएंगे तो दूसरों के हुकूक अदा होते रहेंगे। जैसे अल्लाह तबारक व तआला ने हमारे जिम्मे बहुत से फराइज रखे हैं, हम हुकूक लेने से ज्यादा फराइज अदा करने वाले हो जाएंगे तो दूसरों के हुकूक अदा होते रहेंगे। इंशाअल्लाह उसकी बरकत से हमारे जो हुकूक हैं अल्लाह वो भी अदा कराएंगे। अल्लाह अमल की तौफीक अता